شریف میں آتا ہے کہ جو فوش گوئی کرے گا، بے حیائی کی بات کرے گا، اس پر جنت حرام ہے. اور آج کون ایسا ہوگا جو فوش گوئی نہیں کرتا ہوگا؟ تقریباً عادت ہوتی ہے لوگوں کی بے حیائی کی باتیں کرنے کی، گندی باتیں کرنے کی. شادی کی باتیں کرتے رہیں گے، تفریح لیتے رہیں گے، تیری شادی ہوگی اور میری شادی ہوگی، اس کی شادی. عام طور پر نوجوانوں میں یہ تذکرے تو ہوتے ہی ہوتے ہیں، شادی کی باتوں کو ٹیسٹ لے کر، چٹخارے لے کر بیان کرتے ہیں. اس طرح مطلب یہ کہ پھر آخر فوش گوئی بولتے کس کو؟ شیخ ابراہیم بن میسرہ رحمت اللہ تعالی علیہ فرماتے ہیں کہ جو کوئی فوش بات کہے گا قیامت میں، اس کا منہ کتے کا ہوگا. حدیث پاک میں آیا کہ دوزخ میں کچھ لوگ ایسے ہوں گے جن کے منہ سے نجاست نکلے گی اور اس کی بدبو سے جہنمی چلائیں گے اور چیخیں گے اور دریافت کریں گے کہ یہ کون ہے جن کے منہ سے نجاست نکل رہی ہے. تو بتایا جائے گا کہ یہ وہ لوگ ہیں جو فوش گوئی، بے حیائی کی باتیں کرتے تھے. آج فوش گوئی کو کوئی مطلب یعنی کہ برا سمجھتا ہی نہیں ہے، حالانکہ یہ کتنی بری بات ہے. حضرت امام غزالی رحمت اللہ تعالی علیہ فرماتے ہیں کہ مطلب جیسے جسم کے اعضا بھی ہیں، ان کا نام بھی فوش انداز میں نہ لیا جائے. مثلا شرمگاہ، یہ تو ایک مطلب مہذب نام، لیکن اس کے اور بھی نام ہیں جو بہت گندے. ظاہر ہے کہ میں نے وہ نام لینا نہیں ہے، آپ نے بھی نہیں سننا اس کو، لیکن دل آپ کا گوارا نہیں کر رہا، لیکن ذہن میں آ رہا ہے کہ یار عوام یوں بھی بولتے ہیں، یہ جاہل لوگ، بازاری لوگ یوں بھی بولتے ہیں، تو یہ فوش ہوتے ہیں، یہ بھی فوش گوئی ہے. کہ ان کے نام بھی نہ لیے جائے جو واقعی نام ہے، لیکن وہ بے حیائی والے نام ہیں. حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں اللہ جل شانہ حیا والا ہے، گناہ کو معاف کرتا ہے اور اشارے بیان فرماتا ہے. دیکھو صحبت کو لمس کے لفظ سے اشارہ کیا ہے، صحبت. میں اس کی وضاحت بھی نہیں کرتا، جو شادی شدہ ہیں وہ سمجھتے ہوں گے. تو اس کو صحبت کہتے ہیں، جمع کہتے ہیں. تو یہ مطلب یہ مہذب لفظ ہیں. اب ان کے فوحش لفظ بھی ہیں جو بازاری لوگ بولتے ہیں، تو وہ نہیں بولنے چاہیے کہ وہ پھر فوش گوئی ہے. اور احیاء العلوم میں امام غزالی فرماتے ہیں کہ ان فوش الفاظ کا کثرت سے لوگ استعمال کرتے ہیں، نو اس وقت بھی کثرت سے استعمال کرتے تھے، تو اب تو توبہ ہی توبہ. تو وہ بھی مطلب یعنی جو بازاری الفاظ ہیں وہ نہ بولے جائیں، حالانکہ وہ الفاظ صحیح ہیں، اس کے معنی سمجھ میں آ جاتے ہیں، لیکن وہ بھی نہ بولے جائیں کہ یہ فوش ہے. اور یہ ہر ایک سمجھتا ہے جو میں عرض کر رہا ہوں. اسی طرح عورتوں کا ذکر بھی اشارتاً کیا جائے. مثلا یہ نہ کہنا چاہیے، یہ امام غزالی رحمتہ اللہ علیہ نے کان پکڑے برابر کے، یہ نہ کہنا چاہیے کہ تمہاری بیوی نے یہ کہا، بلکہ یہ کہنا چاہیے کہ تمہارے گھر میں سے کہا، پردے کے اندر سے کہا، یا تمہارے بچوں کی ماں نے کہا. آج تو سینہ تان کے بولتے میری وائف نے کہا، میری وائف نے، میرے سالے نے بولا، بولتے سب بھی بولتے کم و بیش 99 پوائنٹ. اور میرے تو بعد میں امام غزالی رحمتہ اللہ علیہ اقبال پڑھے، میری تو برسوں سے یہ ذہن ہے. میں اپنے بچے جو ہیں میرے، الحمدللہ بچے، تو میرے بچوں کی امی کا جو بھائی ہیں اس کے، میں ان کو زمانے سے یہی بولتا ہوں کہ یہ میرے بچوں کے ماموں، میرے بچوں کے ماموں. اور ابھی میں نے ایک بار جو لفظ بول دیا، بولا نا، اس طرح بولتے نا میرا سالہ. یہ تو مطلب ہے نا کہ میں مثال اس لیے دے رہا ہوں کہ یہ معیوب نہیں. آج کل تو یہ سب بھی بولتے ہیں، سامنے بولتے ہیں ہمارے سالے. میرے کو بڑی شرم آتی ہے، پتہ نہیں کیوں. تو یوں ہی مطلب اگر یہی تہذیب جو میں عرض کر رہا ہوں وہ صحیح ہے، تو اس کو فالو کیجئے، ورنہ آپ چاہیں جو کریں، آپ کو کون روک سکتا. تو بہرحال میں تو پسند نہیں کرتا کہ اس طرح کے الفاظ یوز کیے جائیں، میری وائف، میری بیوی، بلکہ میرے بچوں کی امی. میری تو عام طور پہ یہی عادت ہے، میرے بچوں کی امی، آپ کے بچوں کی امی، بچوں کے ماموں، ہے نا. یہ تو اس قوم کی مہربانی ہے کہ کسی کو ماموں تو بولتے ہیں، ورنہ اس کو بھی کہیں گے میرے ابا کا سالہ ہے. مہربانی ہے کہ ماموں کہیں، تو بھائی رشتہ تو ایک ہی ہے نا. لیکن اتنی مہربانی کہ ابھی تک یہ قوم اتنی گئی گزری نہیں کہ ماموں کہنا جانتی ہے، لیکن آئندہ کل کا کوئی بھروسہ نہیں کہ وہ کہنا شروع کر دے کہ یہ ہمارے ابا کا دیش. اب ایڈوانس معاملہ ہے نا. تو بہرحال یہ کہ پھر پلٹ کر آ جائیے، شرم و حیا کی طرف پھر لوٹ آئیے. اور اب یہ کہنا چھوڑ دیجئے کہ میری وائف ہے یا میرا وہ یوں ہے، بلکہ جو میں عرض کر رہا ہوں، اگر آپ میری بات میری سمجھ میں آتی ہے، समझ में आ रही है, मैं शर्म हया ही की तो बात कर रहा हूँ, गलत तो नहीं कर रहा, खिलाफ शरात और गरीब। तो मेरे बच्चों की अम्मी, मेरे बच्चों के मामू वगैरह, इस तरह के अल्फाज मतलब कहना चाहिए, जैसे चची कहते हैं, आप चचा की बीवी तो नहीं कहते ना, चची कहते। तो इस तरह मतलब ये कि दूसरों को भी ये कह दे कि आपके बच्चों की अम्मी, बल्कि ये भी दोस्तों में कहते हैं कि मेरी भाभी। तो इस तरह मतलब ये कि मुहज्जब अल्फाज कहने चाहिए, ये मतलब यानी कि बहुत नाजुक। मैं आपको मसाइल अर्ज कर रहा हूँ, अल्लाह ना करे कि किसी को इससे रिएक्शन हो जाए, बदअज़मी ना हो जाए। मैं कोई शरई अहकाम नाफिज नहीं कर रहा, ये उर्फ आदत की बातें भी होती हैं। अच्छा, जरूरत की बातें होती है, कहीं जरूरत पड़ेगी तो बीवी कहना भी पड़ेगा, जब जरूरत पड़ेगी तो कहने में अर्ज नहीं है। जैसे कुरान ने फरमाया अज़वाजुहु उम्महातुहुम, कि उसकी बीबियां उनकी माएं हैं, सरकार सल्लल्लाहु अलैहि वसल्लम की पाक बीबियां जो हैं अज़वाज मुतहरात, वो मोमिनों की माएं हैं। ये कुरान सिखा रहा है ना, तो हम नऊज़ु बिल्लाह ये तो नहीं कहेंगे ना, अब तो माएं कहेंगे ना। लेकिन बाज़ लोग फिर भी कहते हैं, मैं मिसाल देने के लिए अर्ज कर रहा हूँ कि सरकार की ज़ौजा मोहतरमा सल्लल्लाहु अलैहि वसल्लम, मुझे पता नहीं अजीब सा क्यों लगता है, हमारी माँ जब कुरान भी तो कही रहा है ना कि ये उम्महातुल मोमिनीन है, तुम्हारी माएं, तो ये तो ऐसी माएं हैं कि नबी का पर्दा जब हो जाए तो ये हमारी जो माएं होती है इनसे कोई निकाह नहीं कर सकता, निकाह नहीं। तो माएं हमारी, माँ से कोई बेटे का निकाह होता है कभी? ये मैं सही अर्ज कर रहा हूँ। और हयातुल नबी की एक दलील भी हमारे उलमा देते हैं कि नबी हयात है तो इसलिए इनकी अजवाज, यहाँ जरूरत है कहने की, वो उम्मती से निकाह नहीं कर सकती, माएं। तो बीबी आयशा सिद्दीका रज़ी अल्लाह अन्हा क्या है? हमारी अम्मी जान है ना, हमारी अम्मी जान है, हम सबकी अम्मी जाने जो है वो हमारी मदनी अम्मी जान के कदमों की धूल पर कुर्बान हो जाए। बीबी आयशा सिद्दीका रज़ी अल्लाह अन्हा तो हमारी ऐसी अम्मी जान है। अब इन मुकद्दस ख़वातीन का नाम लेने में तो ज़रूरतन हरज नहीं है कि इनका नाम हमारी ज़बान पर अजमत से आता है, लेकिन अपने घरों की औरतों का नाम लेने में जरा मोहतात रहना ही अच्छा है। मेरी बेटी, मेरी बहन, मेरी माँ, तरह कहने में तो सही है, मगर इनका नाम घर की ख़वातीन का अवाम में बयान करने से बचना ही चाहिए। मैं समझता हूँ कि इसमें भी मतलब जरा गड़बड़ का अंदेशा रहता है, इनका नाम आम नहीं होना चाहिए। जैसे आजकल तो खैर औरतें मर्दों से दो कदम आगे हैं, मैं तो ये मायूब समझता हूँ, कोई कहे मेरी बीवी, औरतें आकर कहती है मेरा शोहर, इसका तो हल ही नहीं, और लेटर लिखती है मेरा शोहर। अच्छा, हम लाख बायत के लिए लिखते हैं कि बाप का नाम लिखो, तो वो शोहर का नाम लिखती है, बिल्कुल बरमला लिखती है और बिल्कुल क्लियर लिखती है मेरा शोहर, यू मेरा शोहर, यानी शर्मो हया कहकर नहीं गई, चांटे मार कर गई है। इस तरह मतलब इन्हें औरतें भी बस वो शोहर का डंका बजाती हैं। हालांकि पहले दौर बहुत गनीमत था, जब हम छोटे होते थे तो औरतें शोहर का नाम नहीं लेती थी, मुझे अच्छी तरह याद, बहुत कतराती थी, बहुत चुप हो जाएं और बहुत घबरा जाएं। जो मैं केस लिखता था छोटा था जब, वो डिस्पेंसरी में, तो मुझे बहुत तजर्बा, बहुत औरतें शर्माती थी, अब तो पता नहीं, बिल्कुल ही बिल्कुल शर्म आया खत्म। अल्लाह ताला हमारे हाल पर रहम फरमाए। जरूरत शोहर के नाम का बिल्कुल तस्बीह पढ़ती, मेरे हस्बैंड, मेरे शोहर, मेरे मियाँ, बिल्कुल झिझक नहीं, जबान पर कोई मतलब है के वो वजन नहीं पड़ता, अपने को बात करते हैं शर्म आती, इनको बिल्कुल नहीं आती, बड़ा नाजुक हो रहा। अल्लाह ताला हमारे हाल पर रहम फरमाए और हमें शर्म हया की दौलत नसीब फरमाए। वो बुजुर्गाने दीन तो इतने शर्मीले होते थे, अगर तो हर चीज का हर उज्व का नाम लेते हो तो बगल का नाम लेते हो शर्माते हो, बगल भी एक अजीब सी जगह है, इसके बाल भी उतारे जाते हैं आपको पता, फिर इसका पसीना बहुत बदबूदार होता। सैयदना उमर बिन अब्दुल अजीज रजी अल्लाह तआला बहुत शर्मीले हुआ करते थे, इनके बगल में निकल आया फोड़ा, तो बाज़ हज़रात वो इयादत के लिए हाजिर हुए और आपस में ये बोला कि आप देखो निकला तो है फोड़ा इनको बगल में, मगर ये तो बहुत ही शर्मीले, ये पता नहीं क्या बोलेंगे अपने को, क्या बताएंगे। तो उनकी इयादत के लिए हाजिर हुए तो हजरत उमर बिन अब्दुल अजीज रजी अल्लाह तआला अन्हो से पूछा कि हुजूर कहाँ फोड़ा निकला है? अब ये शर्मा है, और शर्मा कर इन्होंने अल्फाज की सेटिंग किस तरह की, फरमाने लगे कि हाथ के अंदर की तरफ, हाथ के अंदर की तरफ फोड़ा निकला है। अल्लाह अकबर, अल्लाह तआला इनकी तुर्बतों पर करोड़ हा करोड़ रहमतें नाजिल फरमाए। जब तो इनकी अजमत के डंके बज रहे, अपना तो भाव भी पर ऐसे शर्म हया वाले हमारे बुजुर्ग थे, हमारे अकाबिर थे कि खुदा की शान। एक अराबी ने बारगाह रिसालत सल्लल्लाहु अलैहि वसल्लम में अर्ज किया, या रसूल अल्लाह मुझे वसीयत फरमाई, फरमाया कि अल्लाह से डरते रहो और अगर कोई तुम्हें बुरा कहे तो उसके जवाब में वैसा ही तुम मत कहो, कि इसमें उसके ऊपर बवाल रहेगा और तुझे सवाब मिलेगा, और किसी चीज को गाली मत देना। वो अराबी कहते हैं कि फिर मैंने कभी गाली नहीं निकाली। हजरत अयाज बिन हम्माद रज़ी अल्लाह अन्हु ने अर्ज किया, एक आदमी जो रुतबे में मुझसे कम है मुझको गालियां दिया करता है, सहाबी जो बारगाह साहब अर्ज करते हैं सल्लल्लाहु अलैहि वसल्लम, तो क्या मैं इससे बदला ले लूं? इरशाद फरमाया कि गाली गलौज करने वाले दोनों शैतान होते हैं, एक दूसरे को झुठलाते और तोहमत लगाते हैं। मेरे प्यारे प्यारे साईं भाइयों, कोशिश करें कि ना हो सके फजूल गोई ना हो, और फौश गोई तो बिल्कुल से तो बचना ही पड़ेगा। इसके तो अजाब भी अभी आपने सुने, बेहयाई की बातें जो आजकल नौजवानों में बहुत ज्यादा पाई जाती हैं, लज्जतें ले लेकर लोग मतलब यानी कि खामा खा शादियों के किस्से छेड़ते हैं और अंदरूनी बातें छेड़ते हैं, पता नहीं क्या क्या बातें करते हैं। फजूल बातें भी हम लोग बहुत ज्यादा करते हैं। मेरे लिए दुआ फरमाए, मैं तो बहुत ज्यादा बोलता हूँ, अल्लाह ताला मुझे भी फजूल गोई से बचाए, अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम के सदके में आप सबको भी महफूज रखे, सारी उम्मत पर अल्लाह ताला फजल करम फरमाए, सबके सदके में मुझ गुनाहगार से सिर्फ वही काम दे जो इसको पसंद आता है, इसके सिवा अल्लाह ताला मुझे महफूज फरमाए।
आयना फरमानियां बेबाकियां नादानियां, हो करम मुश्किल में हो सरकार में मुश्किल।